अनि मेरो चाहना भनेको चाहिँ यो, तर मेनली आज कसरी हामी परमेश्वरको सेवाको लागि योग्य हुन सक्छौँ, त्यसलाई योग्य नहुनलाई के कुराले बाधा गर्दछ, यी सबै कुराहरू हामी आज हेर्नेछौँ। एउटा पद सुरुमा तपाईँलाई पढ्नु मन लाग्यो, म हाम्रो यो पद सन्देशको बारेमा, किनकि नष्ट भइरहेकाहरूको निम्ति क्रुसको सन्देश मूर्खता हो, तर हामी उद्धार पाइरहेकाहरूका निम्ति परमेश्वरको शक्ति हो। तपाईँले यसलाई मनमा राख्नुहोस्, जसै हामी आजको विषय अध्ययन गर्दै जान्छौँ। नष्ट भइरहेकाहरूको निम्ति क्रुसको सन्देश, येशु प्रभुको जुन चाहिँ सुसमाचार हो, त्यो चाहिँ क्रुसको सन्देश हो। किनभने यो क्रुसद्वारा तपाईँ र मलाई परमेश्वरको सम्बन्धमा ल्याउने ढोका उहाँले खोलिदिनु भयो। क्रुस नै हाम्रो निम्ति हाम्रो सबै अधार्मिकता र पापबाट छुटकारा दिएर फेरि परमेश्वरसँगको मिलापमा, अनन्त जीवनमा हामी आउन सक्यौँ। त्यस कारणले यो क्रुसको कुरा महत्त्वपूर्ण छ। त्यसैले नाश भइरहेकाहरू भनेको चाहिँ, नष्ट भइरहेका भनेको चाहिँ जसले विश्वास गरेका छैन, जसले ख्रिस्टलाई प्रभु मानेका छैन जीवनमा, तिनीहरू नष्ट भइरहेकाहरू हुन्। तर उद्धार पाएकाहरू चाहिँ, जसले ख्रिस्टलाई प्रभु मानेका छन् र पवित्र आत्माबाट नयाँ गरी जन्मिएका छन्, उनीहरू चाहिँ उद्धारका पाएकाहरू भए। अनि उद्धार पाएकाहरूको निम्ति चाहिँ क्रुसको सन्देश अथवा येशु प्रभुको सुसमाचार चाहिँ परमेश्वरको शक्ति हो। पावलले रोमी 1:16 भन्छन्, म सुसमाचारसित शर्माउँदिन किनभने यो मुक्तिको निम्ति परमेश्वरको शक्ति हो, विश्वास गर्नेहरूको मुक्तिको निम्ति, पहिले यहुदी त्यसपछि अन्य जातिहरू भनेर त्यहाँ भनिएको छ। हुन्छ, आजको विषयमा हामी तुरुन्तै जानेछौँ। मेरो विषय भनेको चाहिँ धेरै अरू कुराहरू हेर्नेछौँ, तर मुख्य यो कुरामा केन्द्र हुन्छ, परमेश्वरको सेवाको लागि मानिसलाई कुन कुराले योग्य बनाउँछ। तपाईँले जुनसुकै बेला पनि परमेश्वरको सेवा गर्न जान चाहनुहुन्छ, अथवा कुनै व्यक्तिलाई नियुक्त गर्न चाहनुहुन्छ, अथवा कुनै व्यक्ति यो चाहिँ परमेश्वरको कामको लागि सही छ भनेर उसलाई जीवन के भन्छ जिम्मा लगाउन चाहनुहुन्छ, खटाउन चाहनुहुन्छ, उसको लागि योग्यता के हो? तपाईँलाई आज म एउटा कुरा क्लियर भन्छु, त्यो के हो भने नि, उहाँको पुल्पिटमा कोही बसेर उभिएर गीतै मात्रै पनि गाउँछ भने, लिड गर्छ भने, बाजा बजाउँछ भने, प्रचार गर्छ भने, गवाही दिन्छ भने, ऊ योग्य हुनुपर्छ। नत्र उसको सम्बन्ध ख्रिस्टसँग छैन भने, ऊ भित्र चल्ने आत्मा अर्कै छ भने, परमेश्वरको लागि निन्दा हुन्छ। यो कुरो बाइबलमा क्लियर छ। अनि त्यसकारणले हामी कसरी योग्य हुन्छौँ भनेर हामी हेर्छौँ। यदि हामीमा ख्रिस्ट प्रभु रहनु हो भने, हामीले उहाँको वचन, उहाँको शिक्षा पूरा रूपमा स्वीकार गर्नुपर्छ। यदि ख्रिस्ट तपाईँ र ममा हुनु हो, जबसम्म ख्रिस्ट तपाईँ र ममा हुनुहुन्न नि, हामी खासमा नयाँ जीवन पाउँदैनौँ। अघि हामीलाई थेम्काले सम्झाउँदै हुनुहुन्थ्यो, युहन्ना 17:3, परमेश्वर पिता र उहाँले पठाउनु भएको प्रभु येशूलाई चिन्नु नै अनन्त जीवन हो। त्यसकारणले अनन्त जीवन भनेको चाहिँ उहाँलाई चिन्नु भनेको चाहिँ उहाँसँग सम्बन्धमा रहनु, उहाँ हामीमा रहनु। त्यसकारण यो क्रिस्चियन जीवनको महत्त्वपूर्ण कुरा हो। अनि उहाँको कुरा हामीमा रह्यो भने हामी उहाँको वचनमा रहनेछौँ। तपाईँलाई 1-2 बाइबलका पदहरू सरसर्ती पढ्नेछौँ। त्यो पढ्नुभन्दा पहिला यो 3 कुरा यहाँनिर हामीले अघि हेरेको योग्यताको बारेमा, हामीमा सही योग्यता छ भने के हुन्छ, यो 3 कुरा हामीले निश्चय गर्नुपर्छ हाम्रो जीवनमा। ख्रिस्ट मेरो जीवनको पुरा प्रभु हुनुहुन्छ सबै एरियामा, होइन, मेरो जीवनका कुन कुन क्षेत्रहरू परमेश्वरको इच्छाभन्दा बाहिर छ, अथवा हामी कुन कुरामा चाहिँ परमेश्वरलाई होइन आफ्नै कुरा गरिराखेका हुन्छौँ, आफ्नै मनको कुरा, परमेश्वरको वचनतिर जाँदैनौँ। के मैले ख्रिस्टलाई चिन्ने मूल्यलाई राम्ररी बुझेको छु? ख्रिस्टलाई चिन्ने मूल्य भनेको चाहिँ येशूले हामीलाई उहाँसँग सम्बन्ध गर्नको लागि एउटा मूल्य चुकाउनु भयो, धेरै ठुलो मूल्य, उहाँको आफ्नै बलिदान। हामी त्यसै ख्रिस्टलाई चिन्न सक्दैनौँ। त्यसको लागि परमेश्वरले आफ्नो पुत्रको बलिदान चढाउनु पर्यो, येशू प्रभुले आफ्नो शरीरमा सबै मृत्युसम्म भोग्नु पर्यो सबै कुरा। त्यस कारणले ख्रिस्टलाई चिन्ने मूल्य चाहिँ एकदमै हामीले हिसाबै गर्न सक्ने त्यो कुरा हामीले बुझ्नुपर्छ। त्यही कारणले हामीले उहाँलाई प्रभुको रूपमा मान्नुपर्छ र हाम्रो जीवनको हरेक भाग, हृदयका सबै कुनामा परमेश्वरको अधिकार, परमेश्वरको अधीन हुनुपर्छ, उहाँलाई पछ्याउनु पर्छ। त्यस कारणले यो तिनवटा प्रश्नले जनाउँछ कि हामीमा परमेश्वरको सेवाको योग्यता छ कि छैन, त्यही कुरो हामीलाई थाहा हुन्छ। यहाँनिर योहन्ना 15 अध्यायको उहाँमा रहने उहाँको वचन, मैले पहिलो कुरा भने उहाँको वचन र उहाँको शिक्षा, येशु प्रभुको वचन र शिक्षा स्वीकार गर्दा मात्र हामी उहाँमा र उहाँमा अथवा हामीमा अनन्त जीवन हुन्छ। त्यो वचन कतिवटा स्वीकार गर्ने, वचनमा भनेका टोटली के कुराहरू हुन् यो बुझ्नु धेरै जरुरी छ। त्यस कारण परमेश्वरको वचन एउटा ऐना जस्तो हो, याकुबले भन्छ नि होइन, परमेश्वरको वचन ऐना हो जसले चाहिँ हाम्रो जीवन सबै कुरा देखाइदिन्छ। योहन्ना 15 अध्यायको 7-12 तपाईँलाई म पढ्न चाहन्छु। तिमीहरू ममा रह्यो भने र मेरा कुराहरू तिमीहरूमा रहे भने तिमीहरूलाई जे इच्छा लाग्छ माग र त्यो तिमीहरूको निम्ति गरिनेछ। हाम्रो प्रार्थना उहाँले सुन्नको निम्ति पनि के भन्नुहुन्छ येशु प्रभुले यहाँ, तिमीहरू ममा रह्यौ अनि मेरा कुरा तिमीहरूमा रहे, या मेरो कुरा भनेर येशूले जुन भन्नुहुन्छ नि त्यो के हो? परमेश्वरको वचन, परमेश्वरको आज्ञा। वास्तवमा चेला बन्ने भनेकै मत्ती 28:19-20 पदमा येशु प्रभुले के भन्नुहुन्छ, 20 पदमा विशेष गरिकन 19 पदमा चेला बनाएर बप्तिस्मा दियो भन्नुहुन्छ, 20 पदमा मैले सिकाएका सबै कुराहरू पालन गर्न सिकाऊ भनेको छ। त्यो परमेश्वरको सबै कुरा पालन गर्नु भनेको चाहिँ उहाँको कुरा हामीमा हुनु, उहाँको कुरामा रहनु, उहाँको आज्ञामा रहनु, वचनमा रहनु। त्यस कारणले त्यसपछि बल्ल हामीले इच्छा लागेको प्रार्थना गर्दाखेरि हाम्रो प्रार्थना सुनाइ हुन्छ। तपाईँहरू मेरो प्रार्थनाको लागि परमेश्वरको अगाडि त्यतिखेर योग्य हुन्छौँ जतिखेर तपाईँको सम्पूर्ण जीवन परमेश्वरलाई सुम्पेको हुन्छ। धेरै मान्छेको प्रार्थनाको उत्तर किन आउँदैन? किनभने उनीहरूले कति क्षेत्र आफ्नो जीवनमा आफ्नै स्वार्थमा राख्छन्, सानो सानो लोभ र पापमा राख्छन्। मान्छेहरूसँग सम्बन्ध कहिले पनि आफैले क्षमा दिनुपर्ने कुरामा, आफ्नो घमण्ड तोडिनुपर्ने कुरामा उनीहरूले गरी पठाउँदैन। त्यस कारणले धेरै समस्या हुन्छ। मेरो आज्ञा यही हो कि मैले तिमीहरूलाई जसरी प्रेम गरे तिमीहरूले एकअर्कालाई त्यसरी नै प्रेम गर। अर्को आज्ञा चाहिँ के हो त? त्यस कारण अघि हामीले के हेरेको थियौँ, परमेश्वरको वचन हाम्रो हृदयमा हुने कुरा, परमेश्वरको शिक्षालाई पूर्ण रूपमा मान्नुपर्ने कुरा भनेको चाहिँ के? एउटा आज्ञा चाहिँ के रहेछ यहाँ भन्दाखेरि, उहाँको हामीले हाम्रो छिमेकी एकअर्कालाई येशूले हामीलाई प्रेम गरेको जसरी जसरी प्रेम गरे तिमीहरूलाई जसरी मैले तिमीहरूलाई जसरी प्रेम गरे तिमीहरूले एकअर्कालाई त्यसरी नै प्रेम गर। यो प्रभुको आज्ञा। अनि त्यसपछि तपाईँलाई यहाँ अर्को पद पढ्छु, तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ। अर्को कुरा के हो? हामीले येशूलाई प्रेम गर्छौँ भने हामीले उहाँको आज्ञा पालन गरेका हुन्छौँ। त्यो आज्ञा भनेको चाहिँ के त? छिमेकीलाई येशूले हामीलाई प्रेम गरेको जस्तो प्रेम गर्ने। अनि मैले तपाईँलाई घरिघरि एक्सप्लेन गर्छु, छिमेकी भनेको चाहिँ तपाईँ र मलाई मनपर्ने मान्छे, तपाईँ र मसँग सम्बन्ध ठिक भएको, हामीलाई फाइदा दिने मान्छे मात्र होइन, हामीलाई मन नपराउने, हामीलाई दुःख दिने, हाम्रो विरुद्धमा भएका सम्पूर्ण मान्छे छिमेकी हो। अनि त्यो सबैलाई उस्तै प्रकारले प्रेम गर्नलाई येशूको आज्ञा हो। त्यस कारण त्यहाँ हामी चुक्यौँ भनेदेखि वास्तवमा येशूको शिक्षा हामीले पक्का पछ्याएको हुँदैन। त्यसैले पक्का ख्रिस्चियन जीवन जिउने भनेको चाहिँ हामी आफै सक्दैनौँ, परमेश्वरको आत्मा चाहिन्छ। तर यो कुरा हाम्रो जीवनमा हुनुपर्छ, उहाँको आज्ञा हामीले पालन गर्नुपर्छ। यदि उहाँलाई प्रेम गरेको, उहाँलाई प्रेम गरेको प्रमाण के हुन्छ त? हामीले उहाँको आज्ञा पालन गर्छौँ, अथवा हामीलाई मनपर्ने नपर्नेलाई पनि प्रेम गरी पठाउँछौँ, सहायता गरी पठाउँछौँ, उनीहरूको भलाइ गरी पठाउँछौँ, उनीहरूलाई प्रार्थना गर्छौँ कि प्रभु तपाईँले उनीहरूलाई आशिष दिनुहोस्, उनीहरूलाई सुरक्षा दिनुहोस्, उनीहरूलाई रक्षा गर्नुहोस्। तपाईँलाई सबभन्दा मन नपर्ने मान्छेलाई भित्रैदेखि त्यो ख्रिस्टको हृदय आत्माले पाएको हृदयबाट आउँछ। यहाँनिर 14 युहन्ना 21 पदमा यस्तो लेख्छ, मलाई प्रेम गर्ने त्यही हो जोसँग मेरा आज्ञाहरू छन् र ती पालन गर्छ। अघि हामीले के लेख्थ्यौँ यहाँ, मलाई प्रेम गर्छौ भने मेरो आज्ञाहरू पालन गर्छौ। मलाई प्रेम गर्ने चाहिँ त्यही हो जोसँग मेरो आज्ञा छन् भनेको चाहिँ परमेश्वरको आज्ञाहरू हामीले भरोसा गर्छौँ, मान्छौँ र पालन गर्छौँ। अनि मलाई प्रेम गर्नेलाई मेरा पिताले प्रेम गर्नुहुन्छ। अब यहाँनिर एकदमै महत्त्वपूर्ण कुरा आयो, परमेश्वर पिताको प्रेमको निम्ति सहभागी हुनलाई चाहिँ ख्रिस्ट येशूलाई प्रेम गर्नुपर्नेछ। जब हामी ख्रिस्ट येशूलाई प्रेम गर्छौँ, परमेश्वरको प्रेम हामीमा आउँछ। हुन त हामीले बाइबलमा परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, परमेश्वरको हामीप्रतिको प्रेम यसैमा प्रमाणित हुन्छ कि हामी पापी छँदै ख्रिस्ट हाम्रो लागि मर्नुभयो। तर जब येशूलाई ग्रहण गर्नलाई हामी आउँछौँ, त्यो नगर्दाखेरि सायद परमेश्वरले हामीप्रति अनुग्रह गर्नुहुन्छ, सायद हामीले त्यो बेलामा परमेश्वरको अनुग्रह पाउँछौँ। तर जब तपाईँ र म येशूको चेला हुन्छौँ, जब उहाँलाई पछ्याउँछौँ, जब उहाँको सेवा गर्छौँ, उहाँको शक्ति देख्ने इच्छा छ, प्रियहरू तपाईँ र म येशू प्रभुलाई प्रेम गर्नुपर्छ। येशू प्रभुलाई प्रेम गर्ने चाहिँ उहाँको आज्ञा पालन गर्छ, अनि मलाई प्रेम गर्नेलाई मेरा पिताले प्रेम गर्नुहुन्छ। तपाईँ र मलाई परमेश्वरको प्रेम अनुभव गर्नलाई चाहिँ हामीले प्रभु येशूलाई प्रेम गरेको हुनुपर्छ, साँच्चो तवरले जुन चाहिँ परमेश्वरको आत्माद्वारा मात्रै सम्भव छ। म त्यसलाई प्रेम गर्नेछु र म आफैलाई त्यस कहाँ प्रकट गर्नेछु, येशू प्रभुले त्यस्तो भन्नुहुन्छ। जब हामीले येशूलाई प्रेम गरेर उहाँको आज्ञा पालन गर्छौँ, परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ, हामीलाई परमेश्वरको प्रेमको अनुभव हुन्छ। अनि येशू प्रभुले के भन्नुहुन्छ, म त्यसलाई प्रेम गर्छु र म आफैलाई त्यस कहाँ प्रकट गर्छु। तपाईँ र मैले क्रिस्चियन जीवनमा किन उत्तर पाइरहेका छैनौँ, किन परिवर्तन आइराखेका छैन, किन परमेश्वरको फलहरू फलिराखेका छैन, किनभने हामीले प्रभु येशूलाई प्रेम गर्नुपर्छ। प्रभु येशूलाई पक्का प्रेम गर्ने भनेको चाहिँ उहाँको आज्ञाहरू पालन गर्नुपर्छ, अनि उहाँको आज्ञा चाहिँ यो मेरा आज्ञा यही हो कि मैले तिमीहरूलाई जसरी प्रेम गरे तिमीहरूले एकअर्कालाई त्यसरी नै प्रेम गर। त्यसैले यो एकदमै महत्त्वपूर्ण कुरा छ, यो कुरा तपाईँ र मैले प्रष्ट बुझ्न जरुरी छ। यहाँ अर्को 14:23 के लेख्छ, येशूले तिनलाई जवाब दिई भन्नुभयो, जसले मलाई प्रेम गर्छ त्यसले मेरो वचन पालन गर्नेछ। फेरि येशू प्रभुले यहाँ भन्नुहुन्छ, तपाईँलाई मैले टाइम छैन, म धेरै कुरा सिकाउन चाहन्छु अनि उसै 1 घन्टा बित्छ, त्यसकारण म सबै गर्न भ्याएको छैन, तर यहाँ यति छ यो कुराहरू दोहोऱ्याइ दोहोऱ्याइकन सिकाइएको छ, यति प्रष्ट गरिएको छ परमेश्वरको वचनमा कि तपाईँ र मैले परमेश्वरलाई कसरी पछ्याउनु पर्छ भन्ने कुरामा, र मेरा पिताले त्यसलाई प्रेम गर्नुहुनेछ र हामी त्यसका आउनेछौँ र त्यससँग बास गर्नेछौँ। फेरि यहाँ छ, येशूले तिनलाई जवाब दिई भन्नुभयो, जसले मलाई प्रेम गर्छ, देख्नुभयो त्यो त बनावटी प्रेम हुनु भएन, अनि येशूलाई प्रेम गर्नु भनेको चाहिँ उहाँको आज्ञाहरू पालन गर्नु होइन त। अनि जब उहाँको आज्ञाहरू पालन गरेर उहाँप्रति हाम्रो प्रेम देखाउँछौँ, मेरा पिताले त्यसलाई प्रेम गर्नुहुनेछ, परमेश्वर पिताले गरेको प्रेमको अनुभव हामीलाई आउँछ, किनभने परमेश्वर पिताले हामीलाई प्रेम गर्नुहुन्छ, हामी त्यस कहाँ आउनेछौँ भने मतलब पिता पुत्र त्रिएक परमेश्वर हामी कहाँ आउनुहुन्छ र त्यससँग बास गर्छौँ। तपाईँ र मेरो हृदयमा बास गर्नुहुन्छ। बाइबलमा हाम्रो शरीर परमेश्वरको मन्दिर भनेर हामीले पहिलो कोरिन्थीमा हेर्छौँ होइन, त्यसको मतलब यही हो। त्यसकारण यहाँनिर यो सबै कुरा सम्भव छ कसरी, पवित्र आत्माको कुरा छ। तर सल्लाहकार अर्थात् पवित्र आत्मा जसलाई पिताले मेरो नाउँमा पठाउनु हुनेछ, उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनु हुनेछ र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनु हुनेछ। यो सबै कुरा पवित्र आत्मा आउनु भएपछि मात्र हामी गर्न सक्छौँ। त्यसकारणले यो कुरो प्रष्ट रूपमा हामीले बुझ्नु पर्यो। त्यसकारणले येशु प्रभुको शिक्षा हाम्रो जीवनमा, उहाँको वचन हाम्रो जीवनमा एउटा भाग, पार्ट अफ आवर लाइफ हुन्छ। परमेश्वरको सत्यता चाहिँ तपाईँ र मेरो जीवनको भाग हुन्छ। हाम्रो सोचको, हाम्रो योजनाको, हाम्रो भावनाको, हाम्रो व्यवहारको हरेक कुरामा परमेश्वरको वचन, उहाँको शिक्षा एक भाग हुन्छ। प्रियहरू, के तपाईँ खालि अत्कालचा क्रिस्चियन हुन चाहनुहुन्छ जसको जीवनबाट परमेश्वरको शक्तिशाली काम चाहिँ हुन सक्दैन? परमेश्वरको वचनमा जुन देख्छौँ नि चेलाहरूलाई कसरी प्रभुले चलाउनु भयो, अनि इतिहासमा, मण्डलीको इतिहासमा धेरै यस्ता व्यक्तिहरूलाई चलाउनु भयो, तपाईँलाई कोही कोही मान्छेहरूको नाम भनिराखेको छु। उहाँको आत्माको शक्तिमा हामी उहाँको वचन र शिक्षा पाउनेछौँ। जब उहाँलाई प्रेम गर्छौँ र उहाँको वचन हामी पालन गर्छौँ, उहाँ हामीमा रहनुहुन्छ, उहाँको आत्मा हामीमा आउनुहुन्छ, अनि आत्माको शक्तिमा यो सबै कुराको प्रकाश हामी पाउनेछौँ। वचन, परमेश्वरको वचन, पवित्र आत्माले हामीलाई प्रकट गरिदिनुहुन्छ। परमेश्वरको वचनको शिक्षा आत्माद्वारा पाउँछौँ। पवित्र आत्माको सहायता बिना उहाँको वचन हामीले बुझ्न सक्ने शक्ति हामीमा छैन। तपाईँलाई मैले यो अस्ति पनि पढेको यो पदमा पढ्न चाहन्छु, एबिसी तिनको वास्तवमा 14 अन्तिमसम्म 3 पावलले एफिससका मण्डलीलाई प्रार्थना गरिरहेको छन्। वास्तवमा त्यो यति महत्त्वपूर्ण छ कि तपाईँले कण्ठ गर्न सक्नुहुन्छ। तपाईँ हरेक दिन पढ्नुहोस् त्यो एफिसी 3:14-32 पढ्नुहोस् त्यसलाई, होइन, निरन्तर विश्वासद्वारा ख्रिस्त तिमीहरूका हृदयमा बास गरून् र प्रेममा जरा गाडिएका र दरिला भएर सबै सन्तहरूसँग चौडाइ, लम्बाइ, उचाइ, गहिराइ के रहेछ सो बुझ्ने शक्ति प्राप्त गर्न सक, ज्ञानलाई माथ गर्ने ख्रिस्टको प्रेमलाई थाहा पाउन सक, ताकि परमेश्वरको सारा पूर्णताले तिमीहरू भरिपूर्ण हो। त्यसकारण यहाँनिर के छ, ख्रिस्टको प्रेम जसले चाहिँ ज्ञानलाई माथ गर्छ भनेको चाहिँ तपाईँहरू मेरो इन्टेलेक्ट, हामी जति पनि सिपालु, कति हामी मध्ये कोहीजना धेरै चलाक छौँ, धेरै जानेका छौँ, धेरै सम्झन सक्छौँ, तर ख्रिस्टको प्रेम त्योभन्दा माथि छ। त्यो सबै मान्छे, संसारको चलाख मान्छेको कुरालाई ख्रिस्टको प्रेमले माथ गरिदिन्छ। अनि त्यो ख्रिस्टको प्रेम जब तपाईँ मैले थाहा पाउन सक्छौँ, यहाँ पावलले प्रार्थना गर्छ, अनि परमेश्वरको सारा पूर्णताले हामी भरिपूर्ण हुन्छौँ। हामी सबै परमेश्वरको पूर्णताले भरिपूर्ण हुनुपर्छ। अनि तपाईँलाई थाहा हुन्छ तपाईँको जीवनमा रुपियाँ, पैसा, नाम, इनाम होइन, परमेश्वरको उपस्थितिले तपाईँलाई जीवनको आनन्द थाहा हुन्छ। किन परमेश्वर भएको ठाउँमा आनन्दै आनन्द हुन्छ। तपाईँलाई मैले अस्ति अलिकति भनिरहेको थिएँ नि, कतिले बुझ्दै बुझ्दैन यो कुरा मैले भन्दा, यहाँनिर कन्टकी भन्ने स्टेटमा एसबेरी युनिभर्सिटी एउटा क्रिस्चियन युनिभर्सिटी छ, कलेज पढ्ने ठाउँ, अनि 8 बिहान 10 उनीहरूको सबै रेगुलर हप्ता हप्ता त्यो दिन चाहिँ त्यो बुधबार हो के अरे 10 बिहान चाहिँ उनीहरूको 1 सङ्गति हुने, वचन हुने, अनि त्यहाँको विद्यार्थीहरू आयो अनि एउटाले प्रचार गर्यो अनि त्यहाँदेखि गयो। तर त्यो प्रचार गर्नेले यसरी चुनौती दियो कि तिमीहरूमा, उनीहरूले, मैले तपाईँलाई अस्ति भनेको छु नि, रोमी 12:9-21 13 छ त्यहाँ, 13 उनीहरूले भन्दाखेरि के भन्यो भने 13 30 आज्ञाहरू, त्यसमा दिएका आज्ञाहरू 13 verses 30 commands, अनि हामीले पालन गरे। अनि तपाईँ उसले भनेको चाहिँ तिमीहरू चाहिँ परमेश्वरको, त्यहाँ चाहिँ प्रेम चाहिँ निष्कपट होस् भन्ने 9 छ वास्तवमा, रोमी 12:9 प्रेम निष्कपट होस्। तपाईँलाई फेरि पनि आजकै वचनद्वारा पनि यही सम्झाउँछु, तपाईँ र म प्रभु येशूको आज्ञा पालन गर्ने हो भने तपाईँ र म चाहिँ प्रेममा चाहिँ निष्कपट प्रेममा हुन्छौँ। त्यो नै सबभन्दा ठुलो परिवर्तन हुन्छ। साँचो क्रिस्चियनको चिन्ह चाहिँ प्रेम नै हो, निस्वार्थ प्रेम, जस्तो व्यक्तिलाई पनि परमेश्वरको हिसाबले प्रेम गर्ने, उसको जीवनको उद्धार, उसको जीवनको सफलता, भरपूरिता के हुन्छ, परमेश्वरलाई चिन्नु हो नि। उसले तपाईँलाई नराम्रो गर्छ, उसको सोच खराब छ, उसको एकदमै नराम्रो खालको विद्रोही भावना छ, तर उसलाई आवश्यकता के छ, ख्रिस्टको। उसले परमेश्वरलाई चिन्नुपर्छ, उसले पश्चाताप गर्नुपर्छ, तपाईँ र मैले उसलाई प्रेम गऱ्यो भने के गर्ने? उसले नराम्रै गर्छ, त्यस कारण उसलाई नराम्रै जवाब दिने होइन नि, प्रार्थना गर्ने उसको लागि, भेटिन्छ भने उसलाई माया गर्ने, उसले जेसुकै गरोस्। यसु प्रभुले त त्यही गर्नुभयो नि होइन? त्यस कारणले त्यो कन्टकीको त्यो एसबेरी सेमिनारीको कुरा तपाईँलाई म गरिरहेको छु। आज 14-15 दिन कति भयो त्यो सुरु भएको? सायद आज 2 हप्ता ठ्याक्कै भयो। अनि आज पनि म युट्युबमा हेर्नुहोस्, एसबेरी सेमिनारी रिभाइबल, ठ्याक्कै त्यो अहिले भर्खर लाइभ पाउनुहुन्छ। हजारौँको संख्यामा मान्छेहरू अमेरिकाका विभिन्न कलेजबाट मात्रै होइन, ब्राजिलबाट, इटालीबाट, अरू देशहरूबाट, क्यानाडाबाट आइराखेका छन्। अनि त्यहाँ आएर उनीहरू चौरभरि त्यो भित्र 1000 जति मान्छे अटाउने भित्र जान्छन्। अनि उनीहरू खालि गर्छन् के? परमेश्वरको आराधना। अनि त्यहाँ गएर आउने मान्छेहरूको एउटा अनुभव के छ? उनीहरूको अनुभव चाहिँ परमेश्वरको आनन्द, एउटा स्वतन्त्र, एउटा छुटकारा। कतिजना मान्छेहरू चाहिँ निराश भएका, डिप्रेसन भएका, विभिन्न किसिमका तितोपना हृदयमा विचलित भएका मान्छेहरू त्यहाँ गएर चाहिँ छुटकारा पाएर आए। त्यहाँ गएपछि अर्कै आनन्द। तर त्यहाँ गएर मान्छेहरू सबभन्दा बढी के गर्छन् रे? पश्चाताप। तपाईँलाई पश्चातापको कुरा थाहा छ? आफ्नो जीवन जे पनि खराबी छ छोडेर येशूलाई पछ्याउने पुरा हृदयले। अनि त्यहाँ चाहिँ एकता, त्यहाँ चाहिँ नम्रता, त्यहाँ चाहिँ एकदमै शान्ति, त्यहाँ कुनै खालको विकृति छैन। आज पनि मैले हेरिरहेको थिएँ, आज पनि त्यो बन्द भएको छैन। कहिलेसम्म जान्छ कसैलाई थाहा छैन, यो कसैले योजना बनाएन। अचम्मको कुरा, यो आफै अचानक यसरी सुरु भयो। अनि धेरै जस्तो जवान मान्छेहरू यसरी परमेश्वरको पछि लागेको एउटा खुसीको कुरा हो, त्यसलाई अचम्म मान्नु पर्दैन। किनभने परमेश्वर तपाईँ र ममा पनि हुनुहुन्छ। तपाईँ र मैले परमेश्वरलाई भरोसा गऱ्यौँ भने तपाईँ र मेरो जीवनदेखि त्यस्तै काम हुन्छ। त्यही कुरा चाहिँ हामीले विचार गर्नुपर्छ। त्यस कारणले ख्रिस्टद्वारा, विश्वासद्वारा ख्रिस तिमीहरूको हृदयमा बास गरौँ। तपाईँ र मेरो हृदयमा आज ख्रिस बास गर्नुहुन्छ यदि हामी साँच्चै भरोसा गर्नुहुन्छ। अनि हामी प्रेममा जरा गाडिएका र दरिला भएका हुन्छौँ सबै सन्तहरूसँग, भनेको चाहिँ विश्वासीहरूको एकअर्काको बिचमा लम्बाइ, चौडाइ, उचाइ, गहिराई के रहेछ त्यो सम्पूर्ण, भनेको त हामी कसरी एकअर्कालाई व्यवहार गर्ने, एकअर्कालाई कुन हदसम्मको प्रेम गर्ने, सहयोग गर्ने, एकअर्काप्रति सद्भाव गर्ने, एकअर्काप्रति भलो चिताउने, मद्दत गर्ने, कहाँसम्म जाने भन्ने कुराको शक्ति चाहिँ परमेश्वरले दिनुहुन्छ। अनि त्यो ज्ञानलाई माथ गर्ने भनेको तपाईँलाई मैले अघि सुरुमै भनिसकेँ, ख्रिस्टको प्रेम तपाईँ र ममा गदगद भएर आउँछ। किनभने पवित्र आत्मा, परमेश्वरको आत्मा हामीमा, अघि हामीले हेरेको थियो नि, हामी तिमीहरूका आउने छौँ भनेर, त्यहाँ बास गर्नेछौँ भनेर येशु प्रभुले भन्नुभएको। सो परमेश्वरको सारा पूर्णताले तिमीहरू भरिपूर्ण हो। जब हामी ख्रिस्टको प्रेममा रहन्छौँ, जब हामी एकतामा रहन्छौँ, जब हामी पश्चातापी हुन्छौँ, जब संसारिक लोभ, लालच, घमण्ड, पापलाई टोटल्ली त्याग्छौँ, सबभन्दा ठुलो पाप मण्डलीहरूमा के हुन्छ थाहा छ? विद्रोहको, विभाजनको, डिस्प्युट भन्छ, यो डिभिजन तपाईँलाई थाहा छ है। डिभिजन भनेको चाहिँ विभाजित, ग्रुपिजम हुने, एकअर्कामा फरक फरक विचार लिएर विवाद गर्ने, यो शैतानको काम हो। यो क्लियर तपाईँ र मलाई थाहा हुनुपर्छ, हामी ख्रिस्टमा एक हुने हो। किनभने मण्डली भनेको त शरीर हो येशूको। अनि यो कुरा बुझ्दा बुझ्दै हामी कसरी एकअर्कालाई विरोध गरिराखेका छौँ, अनि त्यो चाहिँ नराम्रो कुरा हो होइन। हामी उहाँमा भरपुरी जीवनमा छौँ भने हामी उहाँसँग प्रशस्ततामा जिउने छौँ। उहाँको निम्ति हाम्रो जिम्मेवारी पनि हामीले थाहा पाएर पुरा गर्ने गरेका हुन्छौँ, रेस्पोन्सिबिलिटी होइन। यदि हामी परमेश्वरमा भरपुरी छौँ भने उहाँको निम्ति चाहिँ हामीले के गर्ने, त्यसको, त्यसलाई पुरा गर्ने कुरामा पनि हामी लागेका हुन्छौँ। उहाँ महिमाको निम्ति, उहाँको महिमाको निम्ति आफैलाई दैनिक रूपमा हामी समर्पण गर्छौँ। अर्को एउटा कुरा चाहिँ, दैनिक रूपमा उहाँको आत्माद्वारा परमेश्वरको वचन हाम्रो जीवनमा, हाम्रो हृदयमा प्रकट गर्नुहुन्छ। अनि त्यसको निम्ति हामी उत्सुकताका साथ सुन्ने हुन्छौँ, परमेश्वरको वचन सुन्ने हुन्छौँ उत्सुकताका साथ। एफिसी 4:22-24 के लेख्छ? छली लालसाद्वारा भ्रष्ट भएका तिमीहरूको अगाडिको जीवनको ढाँचासँग सम्बन्धित तिमीहरूको पुरानो स्वभाव त्याग। जब मान्छेले पश्चाताप गर्छ नि, यो माथिको कुराहरू चाहिँ त्यागिन्छ। त तर विद्रोह र विरोध एकअर्कामा फुट ल्याउने मान्छेहरू, एकअर्का प्रति तितो र डाहा गर्ने मान्छेहरू के हुन्छन्? यही हुन्छ, लालसाद्वारा भ्रष्ट भएकाहरू हुन्छन्। यद्यपि ख्रिस्टको नाम लिइरहेका हुन्छन्, त्यो मुख्य कुरा छैन, त्यो केही मतलब छैन। मान्छेले ख्रिस्टकै प्रचार गरेर गरेको कुरा सुनाउँछ, तर उनीहरू ख्रिस्टको नाउँमा शैतानको पूजा गर्छन्। आफ्नो भिर्ति वार्तापमा नयाँ हो, यो पवित्र आत्माद्वारा हुने कुरा हो। परमेश्वरको स्वरूपमा साँचो धार्मिकता र पवित्रतामा सृष्टि भएको नयाँ स्वभावलाई धारण गर, यो चाहिँ पक्का ख्रिस्चियन हो। नयाँ स्वभाव धारण गरेको, साँचो धार्मिकता र पवित्रतामा सृष्टि भएको। त्यसकारण तपाईँ परमेश्वर धर्मी हुनुहुन्छ भनेको मतलब परमेश्वरले गरेको कुरा सबै पर्फेक्ट हुन्छ। तपाईँ र म जसले परमेश्वरलाई पछ्याउँछौँ, हामीलाई परमेश्वरले धार्मिकताको जीवनतिर डोर्याउनुहुन्छ, हामी खराबीको पछि लाग्दैनौँ। अनि यो एकदमै महत्त्वपूर्ण कुरा हो, एकदमै महत्त्वपूर्ण कुरा हो। जबसम्म पवित्र आत्मा हामीसँग बोल्नुहुन्न, हामी उहाँको वचन सुन्न बुझ्न सक्दैनौँ। जबसम्म पवित्र आत्मा हामीमा आफ्नो पवित्रीकरणको काम पुरा गर्नुहुन्न, पवित्रीकरणको काम, हामीलाई पवित्र बनाउने काम परमेश्वरको आत्माले गर्नुहुन्छ, जबसम्म त्यो हुँदैन, उहाँको प्रेरणा अथवा उहाँबाट आउने शक्ति हामीलाई थाहा हुँदैन, हामीलाई त्यो शक्ति मिल्दैन, हाम्रो प्रार्थना प्रभुसम्म नपुग्न पनि सक्छ। हाम्रो प्रार्थना पवित्र आत्माको शक्तिमा, पवित्रतामा गरेको हुनुपर्छ, परमेश्वरको इच्छा अनुसार। पवित्र आत्माले हाम्रो समझलाई खोलिदिनुहुन्छ, तब मात्र हामी परमेश्वरको कुरा बुझ्न सक्ने हुन्छौँ। ख्रिस्ट जो हुनुहुन्छ भनी प्रकट गर्नुहुन्छ। हामी वास्तवमा उहाँको आत्माले सहयोग नगरेसम्म चाहिँ हामी अन्धा नै रहन्छौँ। बाइबलमा छ नि, संसारको देवले अन्य जातिहरूको आँखा चाहिँ परमेश्वरको सुसमाचार नबुझोस् भनेर पट्टी बाँधिएको हुन्छ भनेर बाइबलमा भनिएको छ। त्यसकारण यो जबसम्म पुरा हृदयले हामी येशूमा आउँदैनौँ। तपाईँलाई मैले यो किन सम्झिरहेको छु भने, धेरैचोटि हामी किन यो विकृतिबाट छुटकारै पाएको छैनौँ? जहिले पनि समस्या छ, फुट छ, जहिले पनि एकअर्काको कुरा कटाइ छ, एकअर्कालाई निराश छ, किन? किनभने हामीले पुरा येशूलाई पछ्या छैनौँ, हामीले बुझ्या छैनौँ, हामीले पवित्र आत्मालाई आफ्नो अगुवा बनाएको छैनौँ। त्यो नहुँदासम्म वास्तवमा मान्छेले मुक्ति नपाएको हुनसक्छ। यो एकदम डरलाग्दो कुरा हो। उहाँको सेवा गरेको दाबी गर्ने मान्छेहरू आफ्नै स्वार्थ र घमण्ड, अहम्ता, जबरजस्तीपना गरिराख्ने मान्छेहरू हुन्छ नि, कुनै सानो कुरामा पनि विनम्र भएर क्षमा माग्न नसक्ने, नम्रता सम्मिसिभ हुन नसक्ने, अधीनतामा आउन नसक्ने, परमेश्वरको आत्माले चलाएको हुँदैन। अनि कतिचोटि मान्छेहरूलाई थाहा नभएको हो कि अटेर गरेको हो, नबुझेको हो। यो परमेश्वरको वचनलाई बुझ्नुपर्छ। जहाँ प्रभुको आत्माको उपस्थिति हुन्छ, कि चाहिँ ऊ कायल हुन्छ, कि चाहिँ उसको आँखा बन्द हुन्छ। त्यसैले थोरै केही मान्छेहरू मात्र वास्तवमा परमेश्वरको यो सबै कुरा बुझेर उहाँबाट स्वतन्त्र पाएका हुन्छन्। धेरैभन्दा धेरै मान्छेहरू यस्तै एकता नगरेका, स्वार्थ पुरा गर्न हिँडेका यस्ता मान्छेहरू नै हामी पाउँछौँ। कारण हामी मध्ये कतिले आजसम्म आफ्नो सम्पूर्ण हृदय र जीवनको मुख्य इच्छा र आकाङ्क्षा, हाम्रो भविष्य पूर्ण रूपमा उहाँको अघि समर्पण गरेका छैनौँ। ख्रिस्टलाई विश्वास गर्दाखेरि सायद सुसमाचार बुझाउनेले बुझाउन सकेन, अथवा बुझ्नेले बुझेन। जुन दिन येशूलाई ग्रहण गर्यो, त्यो दिन उसले ग्रहण त गर्यो तर प्रभु बनाएन। यो कुरो एकदम मुख्य हो। हामी सबैले आत्मा आलोचना भन्छ नि, आत्मा समीक्षा के भन्छ, यो गर्नु जरुरी छ। तपाईँ साँच्चै हुनुहुन्छ जुन चाहिँ तपाईँले भनिराख्नु भएको छ। त्यसकारणले परमेश्वरलाई सुम्पिनुपर्छ। सम्पूर्ण उहाँमा समर्पण गरेको छ भनेदेखि मात्रै हामी उहाँको अनुभव गर्न सक्छौँ। होइन भनेदेखि खालि विश्वास गरेर, बप्तिस्मा लिएर, बाइबल पढेर, चर्चमा गएर केही काम लाग्दैन। उहाँलाई प्रभुको रूपमा स्वीकार गर्ने विषय चाहिँ हामीले पक्का बुझेर पालन गर्नुपर्छ। यो कुरा नबुझेको धेरै मैले बुझेको छु। धेरै सानो सानो झुट्टा, सानो सानो झगडा केही झैँ लाग्दैन उनीहरूलाई। तर तपाईँले होसियारी हुनुपर्छ। परमेश्वरको जनहरूमा यो आत्मिक आँखा हुन्छ, कसले प्रभुलाई पछ्या छ, कसले पछ्या छैन। तर जो मान्छेले पछ्या छैन, उसलाई फाइदा लाग्दैन, केही पनि काम लाग्दैन। जसरी क्यान्सरको रोगीलाई ट्रान्कुलाइजर भन्ने इन्जेक्सन दिन्छ अनि उसलाई केही थाहा हुँदैन, विषेक भए जस्तो लाग्छ तर उसको रोग विषेक हुँदैन, बिस्तारो त्यो रोगले ऊ चाहिँ मर्छ, कहिले पनि विषेक हुँदैन। हामी कतिजना विश्वासीहरू ख्रिस्टमा विश्वास गरेको भनेर ट्रान्कुलाइजर मात्रै लिएका हुन्छौँ अनि त्यो रोगले जो मार्छ त्यो मार्ने नै छ, किनभने हामीले कहिले पनि जीवन पाएनौँ, कहिले पनि नयाँ जीवन पाएनौँ। त्यस कारण यो आत्मआलोचना गर्ने कुरा एकदम महत्त्वपूर्ण छ, किनभने परमेश्वरको वचन पुरा पालन नगरेसम्म हामी ख्रिस्टलाई प्रेम देखाउन सक्दैनौँ अनि ख्रिस्टलाई प्रेम नगरेसम्म परमेश्वरको प्रेम हाममा हुँदैन र उहाँको भरपुरी हाममा हुँदैन। उहाँको आत्माले हामीलाई पवित्र गर्नुहुन्छ र ईश्वरीय शक्ति दिएर हामीलाई उहाँको धार्मिकताको बाटोमा दोहोऱ्याउनुहुन्छ। उहाँको सत्यता युहन्ना 8:31-32 पद हामीले हेऱ्यौँ भने यो कुरो धेरैचोटि तपाईँलाई मैले भनेको छु, सबै तितोपना ए यो चाहिँ एफिसी, एकचोटि यो कुरा पढेर म युहन्ना 8 जान्छु, अघि मैले पढ्नु पर्ने, तितोपना क्रोध रिस होला निन्दा सबै किसिमका डाहसमय तिमीहरूले त्यागिदियो, पश्चाताप भनेको चाहिँ यी कुराहरूलाई त्याग्ने कुरा हो। जसरी परमेश्वरले ख्रिस्टमा तिमीहरूलाई क्षमा गर्नुभयो त्यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एकअर्काप्रति कोमल मनको र दयालु हो। त्यसैले जसको जीवनमा साँचो पश्चाताप हुन्छ नि यो क्षमा भन्ने कुराले पुरै काम गर्छ, उसको जीवनमा जस्तो मान्छेले पनि क्षमा पाएको हुन्छ। तपाईँलाई म एउटा मान्छेको बारेमा कुरा गर्छु, यो क्षमाको कुरा गर्दै गर्दाखेरि अनि मलाई याद आयो, म त्यो मान्छेको बारेमा पछि भन्ने विचार गर्थे, जिम एलियट, तपाईँलाई धेरैचोटि भन्छु, जिम एलियट ओर्गेनको मान्छे, अनि यो चाहिँ 1956 उसलाई चाहिँ इक्वाडोरमा, जिम एलियट होइन, अनि 1956 चाहिँ इक्वाडोर भने यो साउथ अमेरिकाको एउटा जङ्गल भित्रको ट्राइब जो पनि गएपछि तिनीहरूले मार्दिने रहेछ, अनि यो मान्छेले 1952 ओर्गेनमा एउटा कोही मिसिनेरी आएर चर्चमा प्रचार गर्दाखेरि यसले सुनेछ र यसलाई एकदमै भित्रभित्रै इन्सपायर भएछ, ऊ पनि एक दिन परमेश्वरको लागि आफ्नो जीवन दिने विचार गरेछ। अनि जब समय आइपुग्यो सबै कुरा भयो 1956, ऊ र उसको अरू 4 साथीहरू, उसको श्रीमती त्यो इक्वाडोर भन्ने ठाउँमा जान्छन्, त्यहाँ अल्का भन्ने ट्राइब, त्यो ट्राइबमा चाहिँ बाहिरको मान्छे आयो भने सबैलाई मारिदिने, अनि उनीहरू प्रार्थना गरेर अनि त्यो जङ्गलको छेउमा एउटा सम्म ठाउँ देख्दछ त्यो ट्राइबलहरूको नजिकै, अनि त्यहाँ गएर उनीहरू सेटल हुन्छन्। एक दुई दिनपछि त्यो ट्राइबलको एकजना मान्छे आउँछ, उनीहरूले एकदम स्वागत गरेर त्यो मान्छेलाई यताउता गरेर त्यहाँ दिनभरि त्यहाँ बसेर त्यो जान्छ। अब मलाई जहाँसम्म लाग्छ यो सबै कुरा डिटेलमा तपाईँलाई भन्न टाइम पनि छैन, म छोटकरीमा भन्न खोजिरहेको छु क्षमाको कुरा र परमेश्वरको निम्ति सेवाको कुरा यो जिम एलियटको जीवनमा हामी बुझ्दछौँ। तर त्यो मान्छे गयो, उनीहरूलाई लाग्यो ओहो कस्तो राम्रो भयो, तर भाषा बुझेन, के विचार लिएर गयो थाहा छैन। दोस्रो दिन 2 स्वास्नी मान्छेहरू आयो, तिनीहरूकोमा आउँदाखेरि चाहिँ एउटा पानी तरेर आउनु पर्थ्यो, है उनीहरू पानीको छेउमै गएर तिनीहरूलाई स्वागत गरेर ल्याए, भरे तिनीहरूलाई स्वागत गर्दा गर्दै त तिनीहरू त राम्रो खालले आएको थिएन, उनीहरू त रिस गरेर झगडा गर्न खोज्यो, जब झगडा गर्न थाले तुरुन्तै उताबाट छोरो मान्छेहरू आएर पुरै त्यो भालाहरू ल्याएर रोपेर जिम एलियट र 4 मारिदियो, बुझ्नुहुन्छ। त्यसपछि तिनीहरूको मिसन सिद्धियो, फर्केर घरमा आयो, होइन 2 जिम एलियट र 4 गरेर 5 कै के अरे त्यो दिन उनीहरूको हत्या भयो, सहिद भयो 2 मात्रै। अचम्मको कुरा हुन्छ, यो जिमको श्रीमती अनि एलिजाबेथ उसको छोरी अनि उसँगै मरेको अर्को एकजनाको दिदी, उनीहरू फेरि परमेश्वरको सुसमाचारको लागि त्यो ठाउँमा जान्छन्, अनि त्यो मान्छेहरू त्यो ट्राइबका मान्छेहरू जसले चाहिँ आफ्नो श्रीमानलाई मारेको छ उनीहरू तिनीहरू कहाँ जान्छन्, तिनीहरूलाई माया गर्छन्, तिनीहरूलाई सुसमाचार सुनाउँछन्। त्यो बेलामा चाहिँ ढोका खुल्छ अनि त्यो जातिले प्रशस्त विश्वास गर्छन् अनि उनीहरूलाई अहिले त्यो ट्राइबमा चाहिँ धेरै क्रिस्चियनहरू छन्, करिब करिब 66 वर्ष अगाडिको कुरा हो। अब तपाईँले यहाँ विचार गर्नुहोस्, आफ्नो श्रीमानलाई मार्ने, आफ्नो बाउलाई मार्ने मान्छेहरूलाई क्षमा गरेर सुसमाचार सुनाएर फेरि परमेश्वरमा ल्याएर उनीहरूको निम्ति सम्पूर्ण कस्तो होला हृदय, यो केवल ख्रिस्टको हृदय भएपछि मात्रै सम्भव छ। त्यस कारणले तपाईँ र म हामी क्षमाको कुरा गर्दै गर्दाखेरि यो कुरो हामीले प्रष्ट बुझ्नुपर्ने हुन्छ। हामी क्षमाको कुरा जो गर्दैछौँ नि, क्षमा परमेश्वरप्रतिको क्षमा, अनि हामी साँच्चै क्षमा गर्ने हुनुपर्छ। त्यसरी यहाँ जसरी परमेश्वरले ख्रिस्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एकअर्काप्रति कोमल मन र दयालु हो। त्यस कारण तपाईँलाई म भन्न चाहन्छु, पक्का क्रिस्चियन चाहिँ त्यो हो जसले चाहिँ पक्का क्षमा दिन्छ। त्यो हामीले क्षमा दिन नसक्ने मान्छे नै हुँदैन। अनि तपाईँलाई म भन्न चाहन्छु, संसारमा धेरै क्रिस्चियनहरू छन् क्षमा दिँदैनन्। अनि हामीलाई लाग्छ नर्मल, म त जहाँ बस्छु सबै जस्तो क्रिस्चियनहरू फरक छन्। मलाई जहाँसम्म लाग्छ उनीहरूले बाइबललाई विश्वास गर्दैन, धेरै जसो उनीहरू मुक्ति पाएका मान्छेहरू होइन। त्यस कारण हामी भुलिनु हुँदैन, हामीले बाइबललाई पढ्नुपर्छ। तपाईँ प्रचार गर्ने व्यक्तिहरू हुनुहुन्छ, परमेश्वरको वचन प्रचार गर्नुपर्छ। हामीले अस्तिको चोटि नै तपाईँलाई मैले भनेको थिएँ नि, 4% मान्छेले मात्रै बाइबलको बारेमा ठिक सोच्दो रहेछ पास्टरहरूलाई, अनि 4% मान्छे जो ठिक सोच्दैछन् उनीहरूलाई प्रश्न गरियो, तपाईँले बाइबलमा जे छ त्यही प्रचार गर्न को तयार हुन्छ? 2% मात्रै प्रचार गर्न सक्छु भने, बाँकीले हिम्मत गरेन। अमेरिकामा यहाँ त तपाईँले प्रचार गरेर झ्यालखान जान सक्छ, तर ज्यान त मर्दैन नि, झ्यालखान जान सक्छ। किनभने यहाँ आजकल सुसमाचार प्रचार गर्न गाह्रो भएको छ। यहाँ चाहिँ यो गे यस्तो यस्तो के जेन्डर यस्तो यस्तोको धेरै ठुलो मुद्दा छ, अनि हामीले बोल्नु हुँदैन। व्यभिचार यो के भन्छ, यो गे म्यारिज यस्तो चाहिँ व्यभिचार हो, परमेश्वरको विरुद्ध हो भन्यो भनेदेखि कानुन लाग्न सक्छ। त्यस कारण मान्छेहरू, तर के हुन्छ, हामीले के गर्ने, प्रचार नगर्ने? हामीले परमेश्वरको पक्षमा लाग्ने कि मानिसहरूको पक्षमा लाग्ने? अनि वास्तवमा यो एउटा महत्त्वपूर्ण प्रश्न हो, त्यसैले हामीले प्रष्ट बुझ्न जरुरी छ यो कुरालाई, होइन? प्रष्ट बुझ्न जरुरी छ। तपाईँलाई मैले यो पढ्न खोजेको थिएँ है, येशूले भन्नुभयो तिमीहरू धेरै वचनमा रह्यो, तिमीहरू मेरो वचनमा रह्यो भने तिमीहरू साँच्चै मेरा चेला हो, तब तिमीहरूले सत्य के हो सो जान्नेछौ र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउने छ। योहन्ना 8:31-32। फेरि पनि परमेश्वरको वचनमा रह्यो भनेदेखि सत्य जानिन्छ भनेको चाहिँ, परमेश्वरको वचनमा रहने कुरा अघि सुरुमै हामीले हेरिसक्यौँ कि परमेश्वरको वचन पालन गर्ने, अनि त्यो एउटा दुईटा मात्रै होइन अथवा 9 मात्रै होइन, सम्पूर्ण रूपमा, अनि त्यो पालन गर्ने चाहिँ परमेश्वरको आत्माको शक्तिमा सम्भव छ। अनि यहाँ प्रभुले उहाँको वचनमा रहने नै उहाँको चेला हो भनेर प्रष्ट भन्नुभएको छ, अनि हामीले उहाँको वचन पालन गरेर नै उहाँको सत्यतालाई राम्रोसँग जान्नेछौँ। अर्को कुरा, जसले उहाँको सत्य भने चाहिँ वचन हो नि त, जसले सत्य राम्रोसँग जान्छ ऊ चाहिँ स्वतन्त्र हुन्छ। स्वतन्त्र केबाट? शैतानबाट र पापबाट। शैतान र पाप, शैतानले पापतिर खिच्छ, शैतानले मान्छेलाई कसरी खिच्छ, संसारमा डोर्याएर। तपाईँ र मेरो जीवनमा, क्रिस्चियनहरूकै जीवनमा, मण्डलीको जीवनमा सबभन्दा ठुलो समस्या कहाँ छ? संसार, संसारको प्रेम, घमण्ड, लोभ, ईर्ष्या, दाह कहाँबाट आउँछ? संसारको लोभ, स्वार्थ, होइन? अनि क्रिस्चियन भएर, अगुवा भएर पनि स्वार्थ हट्या छैन। हामीलाई हाम्रो पद चाहिन्छ, हामीलाई हाम्रो फाइदा चाहिन्छ, हाम्रो पक्षमा मान्छे चाहिन्छ, होइन, परमेश्वरको पक्षमा हुनुपर्छ। त्यसैले कि चाहिँ हामी ख्रिस्टका हुन्छौँ कि चाहिँ हुँदैनौँ, यो बिचमा छैन। येशूको नाम त कमसेकम लिएकै छ, कमसेकम होला भन्ने होइन, कि चाहिँ जन्म पाउँछ कि चाहिँ जन्मिया हुँदैन। तर तपाईँ र म जन्म पाउँछौँ भने हामी जीवनमा बढ्दै पनि जानुपर्छ, अनि सत्यले हामीलाई स्वतन्त्र तुलाउँछ। अर्को कुरा, तपाईँलाई म युहन्ना, तेस्रो युहन्ना, धेर जस्तो हामीले कहिले पनि तेस्रो युहन्ना हेर्दैनौँ, यो पद पढ्नुहोस्। शारीरिक, सांसारिक र परमेश्वरको आत्माको कुराको प्रष्ट भावना यहाँ बुझ्नुहुन्छ। तेस्रो युहन्ना 1 मात्रै छ, त्यसको 11 पदमा के छ? प्रिय हो, खराबीको अनुसरण नगर तर भलाइको अनुसरण गर। जसले भलो गर्छ त्यो परमेश्वरको हो, जसले खराबी गर्छ त्यसले परमेश्वरलाई देखेको छैन। अब यहाँ खराबी के हो? तितोपना, ईर्ष्या, दाह, झुट, भित्रभित्र एकअर्काको विरोध, मान्छेमा गुटबन्दी ल्याउने, मण्डलीमा फुट ल्याउने, खराबी लोभ कुराहरू गर्ने, घमण्डका कुराहरू गर्ने, संसारी कुराहरू अजमाउने, मान्छेलाई धोका दिने, घमण्डले फुल्ने, यो सबै कुरा के हो? शैतानबाट आउँछ, त्यसले परमेश्वरलाई जान्दैन, त्यो खराबी हो। तर भलो केबाट आउँछ? परमेश्वरबाट आउँछ। धार्मिकता परमेश्वरबाट आउँछ। प्रियहरू, हो तपाईँ र म परमेश्वरमा नयाँ जीवन पाएका छौँ भने हामी परमेश्वरको निम्ति जिइराखेका हुन्छौँ। त्यसकारणले येशु ख्रीष्टको महिमा गरेर जिउने जीवन चाहिँ परमेश्वरमा भरोसा गरेर जिउने जीवन हो। अर्को एउटा पद तपाईँलाई पढ्न चाहन्छु, ए अझै यो पद पढेँ होइन। त्यसकारणले यो दोस्रो योहन्ना 1:2-3 पनि यो सत्यको बारेमा यहाँ छ। कसरी हामी ख्रीष्टको महिमा गरेर जिउने जीवन कसरी जिउन सक्छौँ? परमेश्वरको धार्मिकताद्वारा भलाइ गरेर जीवन जिउने जीवन चाहिँ ख्रीष्टको महिमा गरेर जिउने जीवन होइन। त्यो चाहिँ परमेश्वरलाई, उनीहरूले पाप गर्न छोडेको हुन्छ। अघि एफिसीको 4 अध्यायको सबै कुरा तपाईँले हेर्नुभयो भनेदेखि जब त्यो हामीमा पुरा हुन्छ अनि हाम्रो जीवन चाहिँ परमेश्वरलाई महिमा दिने जीवन हुन्छ। दोस्रो योहन्ना 1:2-3 के छ? जुन सत्य हामी भित्र छ सदा हामीसँग रहनेछ, त्यसैको खातिर तिमीहरूलाई प्रेम गर्दछौ। पावल के अरे योहन्नाले यो दोस्रो योहन्नाको पत्र जसलाई लेखेको छ यसो भन्दैछन्, परमेश्वर पिता र पिताका पुत्र येशू ख्रीष्टबाट अनुग्रह र कृपा शान्ति हामीसँग सत्यता र प्रेममा रहनेछ। तपाईँ र ममा जब सत्य रहन्छ नि, परमेश्वर पिता, प्रभु येशू र पवित्र आत्मा, उहाँको अनुग्रह हामीमा रहन्छ। अघि नै परमेश्वरको भरपुरी हामीमा रहन्छ एउटै कुरा हो। त्यो कसरी हुन्छ? सत्यमा रहनु पर्यो, सत्य हामीमा रहनु पर्यो भनेको मतलब परमेश्वरको वचनलाई विश्वास गरेर पालन गर्नु पर्यो। अनि यो एकदमै महत्त्वपूर्ण कुरा हो, परमेश्वरको वचन पालन गरेर विश्वास गर्नु पर्यो। यहाँनिर परमेश्वरको महिमा गर्ने धार्मिकताको जीवन जिउन नसक्ने कुरा कहाँबाट आउँछ? सैतानले सधैँ मानिसहरूलाई छल गर्छ। सैतानबाट जोगिन दैनिक रूपमा आफ्नो लागि र आफ्नाहरूको लागि हामीले प्रार्थना गर्ने गर्नुपर्छ। सायद तपाईँहरूले कहिले गरे पनि छैन होला। सैतानले तपाईँ र मलाई मनपर्ने कुराद्वारा फसाउँछ। हामीलाई लोभ लाग्छ, त्यो हाम्रो लागि जस्तो लाग्छ। हाम्रो लोभ, हाम्रो आफूलाई फाइदा हुने कुराको लागि हामी 2-4 टुक्रा झुटा गरेर दबाएर फरक किसिमको कुरा गरेर के गर्छौँ? हामी आफ्नो कुरा गर्छौँ, हामीलाई लाग्छ त्यो मलाई फाइदा छ। तर थाहा छ त्यो सैतानले तपाईँलाई परीक्षा गरेको हो। त्यो गर्दाखेरि के हुन्छ? तपाईँ परमेश्वरको विरुद्धमा पुग्नुहुन्छ। त्यसरी सैतानले तपाईँलाई जालमा हाल्छ, तपाईँको आफ्नो मान्छेहरूलाई फाइदा दिने होइन, लोभ हुन्छ नि, राम्रो कुरा चाहिँ लुकाउने, यो सबै कुरा हुन्छ नि। यो संसारिक कुरा हो, सैतानिक कुरा हो, स्वार्थी कुरा हो, परमेश्वरको कुरा होइन। परमेश्वरको मान्छेले त लोभ गर्दैन, ऊ त एकदमै उद्धार हुन्छ। त्यसकारणले यहाँनिर येशू प्रभुको प्रार्थनामा एउटा महत्त्वपूर्ण कुरा छ, जुन चाहिँ येशू प्रभुले चेलाहरूलाई प्रार्थना कसरी गर्ने भनेर सिकाउँदाखेरि पनि दिनुभएको छ। आज यो कुरा पनि विचार गर्नुहोस्, धार्मिकताको जीवन जसले परमेश्वरको महिमा गरेर जिउँछ त्यो जीवनलाई बिथोल्ने चाहिँ दुष्टले हो। दुष्ट भनेको सैतानको चाल। अनि यहाँ के छ? योहन्ना 17:15 तपाईँले तिनीहरूलाई संसारबाट लैजानुस् भनी म प्रार्थना गर्दिनँ। कसलाई? अब यहाँनिर चेलाहरूलाई, तपाईँ र म जो येशूलाई विश्वास गरेका छौँ, हामीहरूलाई, हामी संसारमा राखिएका छौँ, हामी संसारका होइनौँ, हाम्रो नागरिकता संसारमा छैन, स्वर्गमा छ। यदि तपाईँ र म साँच्ची नै ख्रीष्टमा जन्मेका हौँ र उहाँको वचन पालन गरेर येशूलाई प्रभु मान्छौँ भने, तपाईँ र म आफ्नै स्वार्थलाई जिउँछौँ भने हुँदैन। त्यस कारण यहाँ के छ? तिनीहरूलाई दुष्टबाट सुरक्षित राखिदिनुहोस्, येशू प्रभुको प्रार्थना। अनि तपाईँलाई म तुरुन्तै उहाँले प्रार्थना गर्न सिकाउनु हुँदाखेरि त्यो प्रार्थनाको एउटा उदाहरणमा पनि यो शब्द राखिएको छ। हामी परीक्षामा यो येशू प्रभुले चेलाहरूलाई सिकाउनु भएको प्रभुको प्रार्थना, हामीलाई परीक्षामा पर्न नदिनुहोस् तर दुष्टबाट छुटाउनुहोस्, किनभने राज्य परक्रम महिना सदा सर्वदा तपाईँको हुन्, आमेन। यहाँ के छ? दुष्टबाट छुटाउनुहोस्। अघि के छ? दुष्टबाट सुरक्षित राखिदिनुहोस्, किनभने तपाईँ र मेरो लागि सबभन्दा ठुलो खतरा भनेको दुष्टको चाल। दुष्टको चाल कचोटि के हुन्छ? आफ्नो मान्छेद्वारा, आफ्नै शारीरिक अभिलाषाद्वारा, आफ्नै लोभद्वारा, आफूलाई फाइदा हुने, अहिले यतिखेर राष्ट्रपति बन्नको लागि जसले जे पनि गर्छ। अस्ति प्रचण्डले के गरे? प्रधानमन्त्री बन्नलाई एउटा गठबन्धन छोडेर तुरुन्तै गयो होइन। तपाईँले देख्नुहुन्छ संसारको मान्छे कसरी, हामी मण्डलीमा पनि संसार ल्याउँछौँ, तपाईले मैले येशूबाट जीवन पाएका छौँ भने हामी संसार जस्तो हुँदैन, हामी परमेश्वरका छोराछोरी, हाम्रो उद्देश्य परमेश्वरको महिमा गर्ने। त्यो कुरो नबुझ्दाखेरि ती मान्छेहरू उद्धार पाएका हुँदैनन्, ती मान्छेहरूको जीवनमा फल लागेको हुँदैन। प्रियहरू, यो कुरो महत्त्वपूर्ण छ। त्यस कारणले हामीले जहिले पनि दुष्टबाट सुरक्षित हुनको लागि दैनिक रूपमा आफ्नाहरूको लागि, आफ्नो लागि, आफ्नो परिवारको लागि नियमित प्रार्थना गर्नुपर्छ। परमेश्वरको वचन र उहाँको धार्मिकता, उहाँको सत्य, उहाँप्रतिको समर्पणता, उहाँलाई प्रेम गर्नेमा पुरा हृदय, अलिकति पनि ख्रिस्टको वचनलाई दायाँ बायाँ नपार्ने, तर तपाईँ र मलाई फाइदा हुनलाई कहिलेकाहीँ दायाँ बायाँ, होइन, हाम्रो नेपालमा सिकाउँछ नि, घिउ पनि यसरी न औँलो नगरिकन आउँदैन रे, मैले सानैदेखि सिकेँ, सियो भएर पस्नुपर्ने, फाली भएर निस्किनु पर्ने। अनि हामीले यस्ता कुरालाई चाहिँ ज्ञानको रूपमा लिँदा हुन्छ भने ख्रिस्टमा विश्वास गर्दा यो काम लाग्दैन, यो शैतानको तरिका हो। परमेश्वरको तरिका चाहिँ सत्य कुरामा, परमेश्वरमा भरोसा, शत्रुलाई पनि प्रेम, अरूको निम्ति परमेश्वरको महिमा खोज्ने, त्यो छुट्टै जीवन हो। अनि त्यस्तो खालको जीवन जिउँदाखेरि तपाईँ र म परमेश्वरको भरिपूर्णतामा आउँछौँ। त्यसैले प्रार्थना गर्दाखेरि यो कुरा हुनुपर्छ। प्राय क्रिस्चियनहरू भलो र खराबीको बीच राम्रोसँग बुझ्न सक्दैन। भलो भनेको असल गर्नु भनेको के हो, खराबी के हो? अहिले भर्खर मैले जति पनि कुरा गरिरहेको छु नि, आफ्नै लागि फाइदा हुने रुपियाँ पैसा होस्, धन होस्, नाम होस्, भोगविलास होस्, प्रख्यात हुने कुरा होस्, हामीलाई के लाग्छ, त्यो त भलै लाग्छ, तर परमेश्वरको निम्ति गलत हुन सक्छ। अनि तपाईँले भलो र गलत थाहा पाउनु भएन भने तपाईँ ठुलो खाल्टामा पर्नुहुन्छ। अनि कतिजना क्रिस्चियनहरूलाई यो थाहा छैन, दुष्ट शैतानको अन्धकारको छल, उसले राखेको युक्तिलाई उसलाई थाहा हुँदैन, मानिसहरूलाई शैतानको प्रभावबाट ऊ सञ्चालित भएको कुरा पनि थाहा हुँदैन, किनभने उसलाई शैतानको आत्माले कहिले नै गाँजिसकेको हुन्छन्। परमेश्वरको वचनद्वारा येशू प्रभुले जब जब तिनवटा हामीले पढेका थियौँ नि अस्ति, होइन, येशू प्रभुलाई जब जब परीक्षा आयो, उहाँले परमेश्वरको वचनद्वारा त्यसको मुकाबिला गर्नुभयो। परीक्षा आउँदाखेरि येशू प्रभुलाई के छ, उहाँलाई नै नाम, उहाँलाई नै भोजन, यस्तै यस्तै कुरा थियो नि, तर उहाँले परमेश्वरको आज्ञाद्वारा, परमेश्वरको वचनद्वारा जिउनु भयो। अनि तपाईँ र मेरो निम्ति पनि त्यही कुरा हो, होइन, धेरै क्रिस्चियनहरू कसरी जिउनुपर्छ भन्ने बुझ्दैनन्, अनि दुवै ठाउँमा खुट्टा राख्छन्। दुवै ठाउँमा भनेको संसारिक कुरामा, खराबी कुरामा र भलाइको कुरामा उनीहरू विचार गर्छन्, कमसेकम येशूलाई नै गरिरहेछु, धेरै काम गरिरहेछु, म ठिकै छु, होइन। तर दुष्टको चालले चाहिँ हामीलाई कहिले नै छलिसकेको हुन्छ, उसको शक्तिबारे हामीलाई राम्रोसँग थाहा हुँदैन। क्रिस्चियनहरू यस्ता कुराहरूमा अन्जान हुँदाखेरि मण्डलीमा धेरै विकृति हामी देख्दछौँ, परमेश्वरको महिमाको साटो त्यहाँ फुट, त्यहाँ सांसारिक कुराहरू देख्छौँ। यी कुराहरू प्रष्ट बुझ्नुपर्ने हुन्छ। पहिलो, येशूलाई पछ्याउनु खराबी, सांसारिक, स्वार्थी, पैसा, पद र मोज मज्जाको कुराहरू, त्यसको जीवनबाट आफैलाई अलग राख्ने, ख्रिस्टको सत्य र धार्मिकताको पछि लाग्ने, वचनलाई पालन गर्ने, यो कुरा तपाईँ र मेरो जीवनमा हुनुपर्छ। परमेश्वरको मार्गमा वास्तवमा साँचो पश्चाताप भनेको चाहिँ यही नै कुराहरू, अघि हामीले एपिसीको चार अध्यायमा हामीले हेरेको थियौँ, ती कुराहरू त्याग्ने अनि ख्रिस्टको कुराहरूलाई अँगाल्ने। परमेश्वरको आत्माले यी सबै कुराहरू प्रकट गर्नुहुन्छ, हामीलाई डोर्याउनुहुन्छ, जब तपाईँ र म साँचो रूपमा उहाँलाई प्रभु मानेर पछ्याउन चाहन्छौँ, होइन। अनि यो नै परमेश्वरको धार्मिकताको मार्गमा हिँड्ने एउटा सुरुवात हो। हामीले दैनिक रूपमा आफैलाई र आफ्ना आफन्तहरूलाई दुष्टको सुरक्षाको निम्ति प्रार्थना गर्नुपर्छ। अनि येशूको निम्ति हामी पक्का सेवा गर्ने हो भने आफैलाई अलग राख्नुपर्छ, पवित्र राख्नुपर्छ, केवल परमेश्वरको निम्ति आफैलाई सुम्पिनुपर्छ, जसरी येशू आफैले, येशूले पनि आफैलाई अलग राख्नुभयो, आफैलाई सुम्पनुभयो। अनि त्यो कुरो बाइबलमा प्रष्ट हामी देख्दछौँ। ख्रिस्टले आफैलाई पिताको इच्छा गर्न पुरा समर्पण गर्नुभयो, ताकि हामी ख्रिस्टको इच्छा गर्न आफैलाई ख्रिस्टमा समर्पण गर्न सकौँ। उहाँले पितामा टोटल अधीनता अथवा उहाँको काम चाहिँ केवल पिताको इच्छा गर्नुहुन्थ्यो भनेदेखि हामी पनि केवल येशूको इच्छा गर्नलाई उहाँको अधीनतामा हुनुपर्छ। हामी येशूबाट जन्मिएका छौँ भनेदेखि हामीमा त्यो हुन्छ। अर्को कुरा चाहिँ हामी जो हौँ हामीबाट त्यही कुरा जन्मन्छ, हामी जो हौँ हामीबाट त्यही कुरा जन्मन्छ। अनि यहाँनिर यो मैले पढिसकेँ तपाईँलाई, म यो 16 पद पढ्नु, तिमीहरू संसारका होइनन्, तिनीहरू संसारका होइनन् जस्तो म पनि संसारको होइन। येशू प्रभुले चेलाहरूको लागि प्रार्थना गर्नुभयो होइन, ख्रिस्टको सच्चा चेलाले आफ्नो जीवन ख्रिस्टको निम्ति कसरी अलग गर्न सक्छ, यो एउटा प्रश्न हो। ख्रिस्टको सच्चा चेलाले आफैलाई ख्रिस्टको निम्ति कसरी अलग गर्न सक्छ। अनि चेलाले मात्र चेला जन्माउँछ, हामी ख्रिस्टको साँचो चेला छौँ भने हामीले चेलाहरू उत्पादन गर्न सक्छौँ। तपाईँ र म चेलाहरू उत्पादन गर्न सकेका छैनौँ भनेदेखि हामीले आफ्नो आत्मा आलोचना गर्नु पर्यो कि हामी साँच्चै ख्रिस्टको चेला हौँ। अनि ख्रिस्टको साँचो चेला नभइकन अरू तरिकाबाट ख्रिस्टको चेला उत्पादन गर्न सकिन्न। ख्रिस्टको सच्चा चेला जन्माउनलाई चाहिँ हामी आफै ख्रिस्टको साँचो चेला हुनुपर्छ अथवा उहाँमा जन्मिएको हुनुपर्छ। त्यसैले ख्रिस्टको साँचो चेला आफैलाई ख्रिस्टको खातिर अरू सबै कुराबाट केवल उहाँको महिमाको लागि अलग गरेको हुनुपर्छ, आफैलाई अरू सबै कुराबाट ख्रिस्टको महिमाको लागि अलग गरेको हुनुपर्छ। त्यो व्यक्ति मात्रै ख्रिस्टको साँचो चेला हुन सक्छ, कारण ख्रिस्टले चेलाहरूको लागि आफैलाई अलग गर्नुभयो। ख्रिस्टको सच्चा चेलाले आफ्नो जीवन ख्रिस्टको निम्ति कसरी अलग गर्न सक्छ, आफ्नो जीवनलाई समर्पण गरेर, ख्रिस्टमा समर्पण गरेर, र त्यो समर्पण चाहिँ प्रेममा ख्रिस्टको खातिर अरूलाई सेवा पुर्याउने, अरूलाई प्रेम देखाउने, अरूलाई मद्दत गर्ने, त्यो एउटा बलिदान पूर्णको अरूप्रतिको सेवाद्वारा हामी त्यो देखाउन सक्छौँ। जसरी प्रभुले उहाँका चेलाहरूको निम्ति प्रेममा आफैलाई सुम्पिदिनुभयो, बलिदान हुन तयार हुनुभयो होइन, वास्तवमा यो धेरै महत्त्वपूर्ण सत्य हो। येशूले तपाईँ र मेरो खातिर आफैलाई अलग गर्नुभयो, छुट्याउनु भयो विशेष कामको लागि। उहाँको जीवन तपाईँ र मेरो खातिर क्रुसको बलिदानसम्म हुन दिनुभयो, सबै कष्ट दुःख भोग्न तयार रहनुभयो। हामीले आफैलाई ख्रिस्टको खातिर अलग गर्नुपर्छ भनेको मतलब ख्रिस्टको कामको लागि जे सुकै परे पनि हामीले आफैलाई समर्पण गर्नुपर्छ। त्यसको मतलब हाम्रो जीवन अरूको सेवामा निस्वार्थ रूपमा अर्पण भएको हुनुपर्छ। यहाँनिर चेला उत्पादन हामीले भन्ने कुरामा होइन, तर हामी वास्तवमा को हौँ त्यसले निर्धारण गर्छ भनेको मतलब चाहिँ हामीले भनेका कुराहरू राम्रो राम्रो कुराहरू भन्न सक्छौँ, जस्तो प्रचार गर्ने मान्छेले तयार गरेर प्रचार गर्न सक्छ, ग्रेट प्रिचिङ। जहिले पनि मान्छेले भनेको कुरा होइन कि उसको जीवनमा, उसको व्यवहारमा, उसको एक्चुअल कुरामा उसले कसरी व्यवहार गर्छ, उसको जीवनमा लोभ घमण्ड यस्ता कुराहरू कति छन्, इमान्दारपन कति छन्, यो सबभन्दा महत्त्वपूर्ण कुरा। त्यसकारणले हामीले के उत्पादन गर्छौँ भन्ने कुरा चाहिँ हामीले भनेको कुरामा होइन कि हामी को हौ, हामीमा साँच्चै ख्रिस्टको महिमा छ, त्यो कुराले चाहिँ निर्धारण गर्छ। यो भन्न खोजेको कुरा त्यो। त्यसकारणले यहाँनिर अर्को कुरा छ, प्रभावकारी सुसमाचार अथवा गवाही कसरी हुन सक्छ। अघिदेखि भनिसक्यौँ त्यो, हामीले प्रभावकारी सुसमाचार प्रचार अथवा गवाही कसरी हुन सक्छ हाम्रो जीवनमा, अरूलाई खिच्ने शक्ति हाम्रो जीवनमा कसरी आउँछ, ख्रिस्ट उचालिनु भएको ख्रिस्टबाट होइन, ख्रिस्टलाई जब हामी उचाल्दछौँ त्यसबाट अरूलाई ख्रिस्टमा आकर्षण गर्न हामी सक्दछौँ। आज हामी सुसमाचार प्रचारको विषयमा कुरा गऱ्यौँ भनेदेखि हामीले पनि धेरै किसिमको सुसमाचार प्रचारको तरिकाहरू टेक्निकहरू अप्नाएका थियौँ होइन, सुसमाचार प्रचारको तरिका। म अहिले तपाईँहरूलाई के भन्छु भनेदेखि, तपाईँहरू जसलाई गइहाल्नुपर्छ जान सक्नुहुन्छ, मसँग अलिकति एक दुईवटा पद छ अझै म आजको सिद्धाउनलाई, तर अर्को हप्ता गरे पनि हुन्छ। तपाईँ अर्कोचोटि आउनुहोस्, जतिखेर जानुपर्छ तपाईँको हतार हुन्छ जान सक्नुहुन्छ है, त्यो चाहिँ तपाईँलाई स्वतन्त्रता छ। त्यसैले अहिले हामी परमेश्वरको वचनमा हेरिरहेको छौँ, सुसमाचार प्रचारको टेक्निक रहस्य, सुसमाचार प्रचारको रहस्य के हो। हामी धेरै तरिकाहरू टेक्निकहरू विचार गर्छौँ, अनि कतिचोटि त्यो तरिकाहरू टेक्निकहरू काम पनि लाग्छ, तर आज म परमेश्वरको वचनबाट जे अध्ययन गरिराखेको थिएँ, मलाई एउटा कुरा के थाहा भयो, अनि धेरै मानिसहरू जसलाई परमेश्वरले चलाउनु भयो सुसमाचार प्रचार प्रभावकारी हुन, हाम्रो जीवनमा ख्रिस्टको पवित्रीकरण हुनुपर्छ, हाम्रो जीवन ख्रिस्टमा समर्पित हुनुपर्छ, हामी नयाँ प्रकारले जन्मिएको हुनुपर्छ, अनि हामीमा ख्रिस्ट उचालिएको हुनुपर्छ। अनि यो कुरा एकजना व्यक्तिले भनेको कुरा छ, तपाईँलाई म त्यसको बारेमा भन्न चाहन्छु। अहिले एकजना मान्छे, आज यो अर्को मान्छेको बारेमा भन्दैछु, केट बुथ। केट बुथ भन्ने चाहिँ 1858 जन्मिएको, 1955 भनेपछि 96 वर्ष बाँच्यो। अनि ऊ चाहिँ बेलायतको फ्रान्समा मिसिनेरी भएर गयो, फ्रान्सको लागि पहिलो मिसिनेरी, बुझ्नुहुन्छ। म जन्मिनुभन्दा अगाडि नै मरिसकेको थियो, तर उसको बाउ चाहिँ विलियम बुथ भन्ने चाहिँ स्यालभेसन आर्मी, तपाईँलाई यो सबै कुरा थाहा पनि छैन होला, स्यालभेसन आर्मी भन्ने एउटा अर्गनाइजेसन छ, सुरु सुरुमा, अहिले पनि कति ठाउँमा एकदम राम्रो अर्गनाइजेसन, परमेश्वरको धेरै काम गरेको, सुरु गर्ने। अनि उसको छोरीलाई चाहिँ सधैँ परमेश्वरको बोलावटको बारेमा बाउले सिकाउँथ्यो, तैँले के गर्नुपर्छ भन्ने कुरा, परमेश्वरको आवाज सुन्नुपर्छ। अनि जब समय आउँछ उसले चाहिँ फ्रान्समा मिसिनेरी भएर जाने विचार गर्छ, तर फ्रान्समा मिसिनेरी भएर जाँदाखेरि उसको लागि सजिलो थिएन, त्यहाँ धेरै दुःख पायो उसले, होइन, तर भनिन्छ उसले बिस्तारै सबै परमेश्वरमा जित्दै गयो। अनि एउटा यो वेश्यावृत्ति चलाउने ठुलो हललाई किनेर पुरा प्रिन्ट गरेर त्यहाँ प्रचार गरेर हजारौँ मान्छे विश्वासमा आयो भनेर त्यसको बारेमा उसले लेखेको किताबमा एउटा इभान्जलिजम, सिक्रेट अफ इभान्जलिजम, सुसमाचार प्रचारको रहस्य के हो भन्ने कुराको बारेमा उसले लेखेको। तपाईँले गुगलमा धेरै कुरा, यो केट बुथ यसको बारेमा किताब पनि धेरै कुरा पाउन सकिन्छ अहिले, होइन, स्याल्भेसन आर्मीको फाउन्डर विलियम बुथको छोरी, फ्रान्समा मिसिनेरी भइन्, उनले लेखेको किताबमा एउटा च्याप्टर सुसमाचार प्रचारको रहस्य भनेर केटी बुथले, यो उसले लेखेकी थिइन् यो पुस्तकमा, सुसमाचार प्रचारको, सुसमाचारको रहस्यबारे एउटा अध्ययन अध्याय लेखेकी थिइन्। त्यो अध्यायमा उसले के लेखेकी छन् त्यो कुरो तपाईँलाई म भन्न लागेको, त्यो किनभने महत्त्वपूर्ण छ। उसले के भनेको छ भने, येशु मेरो शरीर र रगतमा उचालिनु भयो भने मात्र उहाँले आज सबै मानिसहरूलाई आफूतिर तान्नुहुनेछ। उनले भनेको, मेरो शरीरमा, मेरो रगतमा, मेरो व्यवहारमा, मेरो सोचमा, मेरो सबै क्रियाकलापमा येशु उचालिनु भयो भने मात्र उहाँले मानिसहरू ल्याउनु हुनेछ। यदि मैले उहाँलाई दिन सकिनँ भने म असफल हुनेछु। यो चाहिँ रहस्य हो, भनेको चाहिँ सुसमाचार सही प्रकारले गर्ने हो भने चाहिँ तपाईँहरू मेरो जीवनमा प्रभुको प्रेम र उहाँप्रतिको समर्पणता, धार्मिकताको जीवन र सच्याइको जीवन, पापलाई त्यागेर पवित्र आत्मामा हिँडेको जीवन एकदमै जरुरी छ। आफूतिर खिच्ने शक्ति भनेको के हो, ख्रिस्टलाई माथि उचाल्नु। त्यसकारणले मैले के गर्छु भने, आजको टाइमले गर्दाखेरि अर्को हप्ता म बाँकी सिकाउँछु, अनि आज यही कुरा सिद्धाएर म सिद्धाउँछु, अनि बाँकी कुरा अर्को हप्ता हामी हेर्नेछौँ है। त्यसकारणले तपाईँलाई म यही एउटा उदाहरण दिएर सिद्धाउँछु, किनभने धेरै टाइम लिने विचार छैन, मैले भनिसकेको कुरा हो, तपाईँलाई म धेरै टाइम लिन्न, त्यस कारण अर्को दुई तिन मिनटमा म तपाईँलाई सिद्धाउन चाहन्छु। अनि ख्रिस्टलाई माथि उचाल्नु, यसको अर्थ चाहिँ के हो? ख्रिस्टलाई उचाल्नु, जब हाम्रो प्रभुले तिनीहरूको खातिर बोल्नुहुन्छ म आफैलाई पवित्र बनाउँछु, यो सबै कुरा चाहिँ विलियम बुथले लेखेको हो। यहाँ येशूले अन्तत क्रुसको बारेमा कुरा गर्दै हुनुहुन्थ्यो, जब उहाँले हामीले उहाँको खातिर अलग गर्ने बारेमा बोल्नुहुन्छ, उहाँ हाम्रो क्रुसको बारेमा बोल्नुहुन्छ। यदि हामी उहाँको पछि लाग्यौँ भने हामीले हाम्रो क्रुस बोक्नै पर्छ, उहाँ हामीमा प्रकट हुनु अथवा हामीद्वारा ख्रिस्ट मेनिफेस्ट भन्छ, हामीद्वारा प्रदर्शित हुनु भनेको तपाईँ मेरो बोलीचाली व्यवहारमा त प्रभुको प्रेम देख्नु पर्यो। त्यस्तो मान्छेले जो चाहिँ हामीतिर खुसी छैन, हामीलाई मन पराउने मान्छे मात्रै होइन, यदि सत्य म बन्छ भने मात्र त्यो मेरो बन्छ, अथवा सत्य चाहिँ मेरो बन्छ भने मात्रै ममा सत्य हुन्छ। साँचो चेलाहरू फेरि सँगै मेल भएका थिए, जसरी येशु प्रभुको चेलाहरू जो सत्य थिए येशु प्रभु गइसकेपछि फेरि उनीहरू एकअर्कामा मिलेर फेरि परमेश्वरको काममा लागेका थिए, किनभने तिनीहरूमा सत्य थियो। अनि त्यही कुरा युहन्नाले लेखेका छन्, तिनीहरूले जानेको सत्य होइन तिनीहरूमा भएको सत्य। अर्को कुरा, परमेश्वरको वचनलाई चाहिँ ज्ञान मात्रै पाउने होइन, त्यो चाहिँ ग्रहण गर्ने, त्यो चाहिँ पालन गर्ने, त्यो हामीमा हुनु पर्यो। त्यसकारण टु बिकम वाट वी डु होइन कि हामीले के गर्ने भनेको होइन कि हामी के हुने भन्ने कुरा सबभन्दा महत्त्वपूर्ण छ। तपाईँ र म ख्रिस्टमा परमेश्वरमा जन्म लिएको छ कि छैन, यही कुरा मात्र यो एकदमै महत्त्वपूर्ण छ। हामीमा साँचो पश्चाताप र साँचो परिवर्तन भएको हुनुपर्छ, अनि हामीले साँच्ची नै पाप त्यागेको हुनुपर्छ। हामीले आत्मा आलोचना गर्नुपर्छ कि अझै हामी परमेश्वरको निन्दाको काम गर्छौँ कि। अनि तिनीहरूले जानेको सत्य होइन त तिनीहरूमा भएको सत्यता, तपाईँले सुनेको र जानेको सत्य होइन त तपाईँले स्वीकार गरेको र पालन गरेको सत्य नै तपाईँको एक भाग बनेको हुन्छ। येशु ख्रिस्ट हामीमा माथि उचालिनु पर्छ हाम्रो जीवनमा। जब म अब यहाँ त्यो विलियमले के अरे यो केट बुथले के भन्दैछ, जब म फ्रान्स गएँ मैले प्रभुलाई भने म तपाईँको निम्ति जे पनि भोग्न तयार छु यदि तपाईँले मलाई चलाउन चाहनुहुन्छ भने। अनि फ्रान्समा हाम्रो शक्तिको रहस्य के थियो भनेर उनले त्यो किताबमा लेख्दाखेरि परमेश्वरले धेरै काम गर्नुभयो उद्वारा, अनि त्यो किताबमा परमेश्वरको काम गर्ने शक्तिको रहस्य के थियो, पहिलो रहस्य प्रेम उसले लेखेको, दोस्रो रहस्य प्रेम, तेस्रो रहस्य प्रेम, भनेको मतलब परमेश्वरको प्रेम निस्वार्थ रूपमा हर किसिमको मान्छेलाई, तपाईँ र मैले कहिल्यै कुरा मिलाउन नसक्ने, हाम्रो विचार नमिल्ने, जहिले पनि तत ममा हुने त्यस्तो मान्छेलाई पनि प्रेम, जबसम्म तपाईँमा त्यस्तो आउँदैन परमेश्वरको शक्तिको काम हुन सक्दैन। अनि त्यो कुरो चाहिँ कसरी प्राप्त हुन्छ, त्यस्तो खालको प्रेम जुन चाहिँ हरेक किसिमले प्रेम हुन्छ भन्दाखेरि त्यो चाहिँ बलिदानबाट भनेर उसले लेखेको थिए। पहिलो कसरी प्राप्त हुन्छ, बलिदानबाट, दोस्रो बलिदानबाट, तेस्रो बलिदानबाट। जब हामी आफैलाई बलिदान गर्छौँ ख्रिस्टको निम्ति, आफ्नो इच्छा रहँदैन, हाम्रो के पनि विचार रहँदैन, ख्रिस्टको इच्छा रहन्छ। त्यस्तो खासको ख्रिस्चियन भेट्नु भएको छ तपाईँले? धेरै जस्तो ख्रिस्चियन मन पराए मान्छेसँग राम्रो, मन नपराए मान्छेलाई अहिले भर्खर विरोध गरिन्छ तपाईँले यस्तो खालको। तर नयाँ जन्म पाएको मान्छे त्यस्तो हुँदैन। त्यसकारण बाइबलले के भन्छ भने नि, मलाई प्रभु प्रभु भन्ने धेरै हुनेछन् तर मलाई चिनेको थोरै हुनेछ। प्रियहरू हो, तपाईँ र मैले साँच्ची नै जाँच्नुपर्छ आफैलाई, परमेश्वरको कुरा हामीले बुझ्नुपर्छ। येशु ख्रिस्ट ख्रिस्टले शक्ति हुनुहुन्छ संसारलाई बचाउने, उहाँको माध्यम सबै मानिसहरूको जीवनमा येशुको व्यक्तित्व, चरित्र, प्रेम, स्वभाव देखिएको हुनुपर्छ। यही नै सुसमाचार प्रचारको रहस्य हो। ख्रिस्टले हामीलाई गहिरो प्रेम गरेर आफ्नो जीवन बिताउनु भयो, अनि उहाँ चाहनुहुन्छ कि हामी पनि गहिरो प्रेम गरेर उहाँको खातिर परमेश्वरको निम्ति जीवन बिताउँ। त्यसकारणले परमेश्वरको निम्ति जीवन बिताउने कुरा महत्त्वपूर्ण छ। त्यसकारण अब एक दुईवटा पद पढेर म सिद्धाउन चाहन्छु, अनि त्यो एक दुईवटा पद चाहिँ परमेश्वरको निम्ति जीवन बिताउने, अनि दोस्रो कोरन्थी 4:10-12 यति पढेर म आजको यही नै सिद्धाउँछु। बाँकी त अलिकति छ, तपाईँलाई अर्को हप्तामा सायद त्यो त्यति गऱ्यो भने ठिक्क आधा घन्टा हुन्छ। यहाँनिर येशूको जीवन हाम्रो शरीरमा प्रकट होस् भनेर हामी उहाँको मृत्युसँगै सधैँ हाम्रो शरीरमा बोकी हिँड्छौँ। अघि हामीले के लेखेको थियौँ, येशूको जीवन हाम्रो जीवनमा प्रकट हुनुपर्छ। त्यो कसरी हुनसक्छ? पावलले दोस्रो कोरन्थी 4:10 कोरन्थका विश्वासीहरूलाई भन्छन्, येशूको जीवन हाम्रो शरीरमा प्रकट होस् भनेर हामी उहाँको मृत्युसँगै सधैँ हाम्रो शरीरमा बोकी हिँड्छौँ। येशू प्रभुले के भन्नुभयो, कोही मेरो पछि लाग्ने इच्छा गर्छ भने आफूलाई इन्कार गरोस् र आफ्नो क्रुस बोकोस्। त्यो भनेको के, हाम्रो मृत्यु सधैँ। अनि पावलले के भन्छ, मेरो निम्ति जिउनु ख्रिस्ट, म ख्रिस्टसँगै क्रुसमा टाँगिएको छु र पनि जिउँछु, म होइन ख्रिस्ट ममा जिउनुहुन्छ। त्यस कारणले यो एकदमै महत्त्वपूर्ण कुरा हो 11 किनकि हामी जीवित छँदा पनि उहाँको खातिर सधैँ मृत्युको मुखैमा बसी परिबस्छौँ, यस हेतुले कि येशूको जीवन हाम्रो मरणशील शरीरमा प्रकटित होस्। यहाँ लेखेको छ, हामी जीवित छँदा पनि येशूको खातिर सधैँ मृत्युको मुखमै परिबस्छौँ। अब यसलाई वर्णन गर्ने सायद अर्को हप्ता, तर यहाँनिर के छ भने हामी जहिले पनि परमेश्वरको लागि समर्पित हुन्छौँ, संसार र स्वार्थको लागि मरेको तुल्य हुन्छौँ। यस हेतुले के, येशूको जीवन हाम्रो मरणशील शरीरमा प्रकटित होस्। हाम्रो लक्ष्य भनेको चाहिँ के छ, हाम्रो जीवनद्वारा मानिसहरूले येशूको स्वभाव देखोस्। पावलले के भन्छ, तिमीहरूमा ख्रिस्ट नबनुन्जेल मलाई प्रसव पीडा भएको छ। ख्रिस्ट बन्नु भनेको चाहिँ ख्रिस्टको स्वरूपमा बन्नु। जब ख्रिस्टको चरित्र हामीमा बन्छ, हामी ख्रिस्टलाई प्रदर्शन गर्छौँ। त्यो नै वास्तवमा प्रेरित 1:8 हो। त्यहाँ के भनेको छ, जब पवित्र आत्मा आउनुहुनेछ तिमीले शक्ति पाउनेछौ, तिमीहरू मेरो लागि गवाही हुनेछौ। हाम्रो गवाही चाहिँ ख्रिस्टको चरित्र तपाईँ र मबाट प्रकट हुने। यसरी मृत्युले हामीमा काम गर्छ भनेको चाहिँ यहाँनिर पावलले के भन्छ भने, हामीमा मृत्युले काम गर्दाखेरि चाहिँ तिमीहरूमा जीवन आउँछ। अब यहाँनिर मैले तपाईँलाई पढ्न लागेको कुरा चाहिँ के थियो भने, त्यहाँको एउटा पद चाहिँ म पढ्न चाहन्छु, यहाँनिर यो पद थियो जुन चाहिँ हामीले अर्को हप्ता हेर्नेछौँ। अनि त्यो चाहिँ के छ, परमेश्वरको सेवक बन्ने योग्यता के हो, अनि यो महत्त्वपूर्ण छ तपाईँलाई। मैले येशू प्रभुले भन्नुहुन्छ यहाँ, यो योग्यता हरेक व्यक्ति तपाईँ परमेश्वरको निम्ति सेवा गर्नुहुन्छ मण्डलीमा कुनै पनि ठाउँमा, यो कुरो तपाईँ मेरो जीवनमा हुनुपर्छ। साँच्चै म तिमीहरूलाई भन्दछु, गहुँको दाना माटोमा परेर मरेन भने त्यो एक्लै रहन्छ, तर त्यो मर्यो भने त्यसले धेरै फल फलाउँछ। परमेश्वरको सेवा गर्न मानिसहरूलाई ख्रिस्टमा ल्याउन हामी गहुँको दाना भैँमा खसेर मरे जस्तै हामी आफ्नो स्वार्थ र संसारको लेखी मरेको हुनुपर्छ। 25 के छ, त्यसै गरी आफ्नो जीवनमा ज्यादै माया गर्नेले जीवन गुमाउँछ। जीवन माया गर्ने भनेको के, स्वार्थ, संसारिक लोभ, घमण्ड, नाम, धन, यस्ता कुराहरू। आफ्नो जीवनलाई संसारमा तुच्छ ठान्नेले चाहिँ त्यसलाई अजम्बरी जीवनसम्म लैजान्छ, अनन्त जीवनसम्म जोगाइराख्छ। अनि यहाँनिर 26 मेरा सेवा गर्ने मलाई पछ्याउ मलाई मेरो सेवा गर्नेले चाहिँ मलाई पछ्याउनै पर्छ। त्यसकारण मुख्य योग्यता चाहिँ येशूलाई पछ्याउने, उहाँको सेवक बन्ने योग्यता भनेको येशूलाई पछ्याउने। येशूलाई पछ्याउने भनेको चाहिँ संसार र स्वार्थको लागि मर्ने। म जहाँ छु मेरा सेवकहरू पनि त्यहाँ हुनै पर्छ। मेरो सेवा गर्नेहरूलाई मेरा पिताले आदर गर्नुहुनेछ। कसैलाई पनि परमेश्वरको सेवामा लगाउनु पर्दा यो कुरा निश्चित हुनुपर्छ कि के यो व्यक्ति संसार र व्यक्तिगत स्वार्थको लागि मरेको छ। तपाईँले कसैले पनि अगुवा बनाउन चाहनुहुन्छ, परमेश्वरको संगति सञ्चालन गर्ने व्यक्ति पनि यो हुनुपर्छ, नत्र पनि ऊ योग्य छैन। परमेश्वरको आत्माद्वारा नचलेको मान्छे, नयाँ जन्म नपाएको मान्छे मण्डलीको अगाडि उभिने अधिकार छैन, परमेश्वरको निन्दा हुन्छ। तपाईँहरू जो पास्टर हुनुहुन्छ तपाईँले दण्ड पाउनुहुन्छ। म चाहिँ यो कुरामा क्लियर छु, मेरो जीवनमा म कहिले पनि मैले जानेसम्म त्यस्तो कहिले पनि मौका दिँदैन। जो मान्छे परमेश्वरको सेवा गर्छ ऊ आफै मर्नुपर्छ। त्यो व्यक्ति संसार र व्यक्तिगत स्वार्थको लागि मरेको हुनुपर्छ, उसले पाप गर्न छोड्नुपर्छ, ऊ विनम्र हुनुपर्छ, अगुवाहरूको अधीनमा हुनुपर्छ, ऊ सबमिसिभ हुनुपर्छ, आफ्नो स्वार्थको लागि मरेको व्यक्ति मात्र ख्रिस्टको निम्ति योग्य हुन्छ। यो कुरो एकदमै महत्त्वपूर्ण छ, यो कुरो एकदमै महत्त्वपूर्ण छ। अनि तपाईँलाई मैले एक दुईवटा अरू पद पढ्न खोज्दै थिएँ म, होइन त्यो होइन यहाँनिर, अनि यो पढेर म सिधाउँछु। उहाँप्रति गहिरो प्रेम गर्नेहरूलाई उहाँ आफैलाई दिनुहुन्छ, र संसारले यसरी समर्पित भएको व्यक्तिद्वारा उहाँ के गर्न सक्नुहुन्छ भन्ने हेर्न बाँकी छ। भनेको चाहिँ जब परमेश्वरलाई समर्पित भएर पुरा हृदयले परमेश्वरको सेवा गर्न चाहन्छ नि, त्यस्तो व्यक्तिद्वारा परमेश्वरले अचम्म अचम्मका काम गर्न सक्नुहुन्छ। तर त्यस्तो व्यक्तिकै अभाव भएको हुनाले संसारको मान्छेहरूले परमेश्वरले कसरी काम गर्न सक्नुहुन्छ भने हेर्नै बाँकी छ। किनभने तपाईँ र म उहाँको निम्ति तयार हुनुपर्छ। जबसम्म तपाईँ परमेश्वरको खातिर अरूको सेवाको लागि आफैलाई निस्वार्थ बलिदान गर्नुहुन्न, तबसम्म तपाईँ साँचो प्रेममा हिँड्न सक्नुहुन्न। किनभने मालिकले गरे जस्तै दासले पनि त्यसै गर्नुपर्ने हुन्छ। संसारले प्रस्तुति मात्र होइन, व्यवहारमा पनि देख्नुपर्ने हुन्छ। संसारले तपाईँ र मेरो वचन मात्रै होइन, तपाईँ र मेरो प्रचार मात्रै होइन, तर तपाईँ र मैले हिँडाइ, तपाईँ र मेरो जीवन, तपाईँ र मेरो बोली कस्तो छ, योजना कस्तो छ, इच्छा कस्तो छ, त्यो हेर्नुपर्छ। अनि तिनीहरूले हामीमा ख्रिस्टलाई देख्नु आवश्यक छ, तब मात्रै हामी परमेश्वरको सेवा गर्न सक्छौँ। त्यसकारणले परमेश्वरको सेवक बन्ने योग्यता तपाईँ र म चुन्न, ख्रिस्टको इच्छालाई आफ्नो इच्छा बनाउने, आफैलाई समर्पण गर्ने व्यक्ति मात्रै हुन सक्छ। अनि आजलाई म यहाँ राख्न